नमस्कार, कार्यक्रम बौद्ध नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल, समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संघ र प्रदेशको चुनावका लागि बनेका वामपन्थी र लोकतान्त्रिक गठबन्धन र तोकिएकै मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गर्दैछौं। प्रतिनिधि सभा र प्रदेशसभामा चुनावी तालमेल गर्दै पार्टी एकीकरण नै गर्ने एमाले माओवादीको घोषणाले ल्याएको राजनैतिक तरंग अझै स्थिर बनिसकेको छैन। फरक फरक कित्तामा उभिएका दुई ठूला कम्युनिष्ट पार्टीले अप्रत्याशित रूपमा पार्टी नै एउटा बनाउने गरी अघि बढेपछि त्यसको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ। एमाले माओवादीले अरू वामपन्थी दललाई दिएर बाँकी रहेको स्थानमा 60 र 40% दरले उम्मेद्वार उठाउने सहमति सार्वजनिक गरेका छन्। वामपन्थी दलहरूले गठबन्धन गरेपछि काउन्टरमा नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन निर्माणका लागि कोशिश गरिरहेको छ। यद्यपि एमाले नेतृत्वको वाम गठबन्धन जस्तो कांग्रेस नेतृत्वको गठबन्धनले ठोस रूप प्राप्त गरिसकेको छैन। दुवै गठबन्धन यति बेला चुनावी तालमेल र निर्वाचन क्षेत्र बाँडफाँडको रस्सा कस्सीमा जुटिरहेका छन्। तर दुवै गठबन्धनमा साना दललाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ। वाम गठबन्धनप्रति नेपाली कांग्रेसले तीव्र असन्तुष्टि जनाइरहेको छ। उसले कम्युनिष्टहरूको एकतालाई निरंकुश ल्याउने प्रयत्नका रूपमा चित्रित गर्न थालेको छ। अर्कोतर्फ दलहरू वाम र लोकतान्त्रिक मोर्चामा आबद्ध भएपछि मंगसिर 10 र 21 गतेका लागि तोकिएको चुनाव सर्ने हो कि भन्ने आशंका पनि व्यक्त हुन थालेको छ। आजको कार्यक्रममा हामी लोकतान्त्रिक गठबन्धन निर्माणको कसरत कहाँ पुग्यो, कांग्रेसले साना दललाई कसरी व्यवस्थापन गर्छ, तोकिएकै मितिमा चुनाव हुन्छ कि हुँदैन, चुनाव सर्यो भने कस्तो संवैधानिक जटिलता आउला भन्ने विषयमा नेपाली कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता रामनारायण भिडारीसँग कुराकानी गर्दैछौ। कार्यक्रमको शुरूमा हामीसँग हुनुहुन्छ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र समेत रहनुभएका कांग्रेस नेता रमेश लेखक। तपाईँलाई कार्यक्रम बदलिन्छ नेपालमा स्वागत छ।
धन्यवाद।
लोकतान्त्रिक गठबन्धनको तयारीमा जुटिरहनु भएको छ, लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कसरी अगाडि बढ़िरहेछ?
अब पहिलो कुरा त अब मुलुक नयाँ राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको छ र खास गरेर ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका बीचमा चुनावी तालमेल गर्ने, गठबन्धन गर्ने र पार्टी एकीकरण गर्ने सम्मका चाहिँ त विषयहरू अगाडि बढ़िसकेपछि त्यसले स्वाभाविक रूपले चाहिँ त लोकतान्त्रिक पक्षधरहरू अथवा गैर कम्युनिष्टहरू ले चाहिँ त गठबन्धन गर्ने एक ठाउँमा उभिने कुरा त्यो स्वाभाविक नै भयो। त्यसो भएको हुनाले अब त्यो गठबन्धन हुन्छ र त्यो चाहिँ त अगाडि बढ्छ, त्यसमा सबै पक्षसँग कुरा भइराखेको छ।
नेपाली कांग्रेस एउटा देशको ठूलो पार्टी र एउटा सशक्त पार्टी, दुई वाम दल मिल्ने भन्दैमा चाहिँ अहिलेका जुन साना दलहरू छन् जुन चाहिँ हामीले अहिले सशर्ती हेर्दाखेरि चाहिँ 1-2 सिट पनि जित्दैनन् भन्ने आकलन तपाईँहरू पनि आफै त्यो ढंगले विश्लेषण गरिरहनु भएको छ, तर तिनै दलहरूलाई समेट्नु पर्ने कारण चाहिँ किन आयो कि कांग्रेस अलिक बढी नै डराएको हो यो वाम गठबन्धनबाट?
होइन, मैले भने डराउने कुरा भन्दा पनि यसमा डराउने कुरा केही छैन। अब मूल कुरा के हो भने कांग्रेसका अगाडि केही थप चुनौती आएको छ, चुनौती बढेको छ, तर त्यसको अर्थ यो होइन कि कांग्रेस चाहिँ त डराएर भागिहाल्छ कि चाहिँ त डराएर बस्छ भन्ने कुरा होइन। हामी एमालेसँग पनि लडेकै हो, माओवादीसँग पनि लडेकै हो, राणाका विरूद्ध लडेको हो, पञ्चायतका विरूद्ध लडेको हो, राजाका विरूद्ध लडेको हो। राजनीतिक संघर्ष कांग्रेसको अभिन्न अङ्ग हो, कांग्रेसको इतिहास राजनीतिक संघर्षै संघर्षले भरिएको छ। त्यसकारण कुनै पनि राजनीतिक संघर्ष र कुनै पनि राजनीतिक चुनौतीका अगाडि कांग्रेस तर्सिँदैन, बरु त्यसलाई बडो सक्षमतापूर्वक सामना गर्ने कांग्रेसको चाहिँ त इतिहास छ र हामी यसलाई सामना गरेर अगाडि बढ्छौं, एउटा कुरा। अर्को कुरा के हो भने मैले के भने नि त अब वामपन्थीहरूको ध्रुवीकरण शुरू भइसकेपछि स्वभावतः गैर वामपन्थीहरूको ध्रुवीकरण हुने नै भयो। अब यसमा दुई तीनवटा कुराले काम गरिराखेका छ। अब एउटा त वामपन्थीहरूको ध्रुवीकरण हुन थाल्यो, त्यसकारण गैर वामपन्थीहरू पनि एक ठाउँमा उभियो अथवा लोकतन्त्रवादीहरू एक ठाउँमा उभियो भन्ने कुरा पनि भयो। एउटा कुरा अब र कम्युनिस्टहरूको जुन ढंगले अप्रत्याशित ढंगले चाहिँ त गठबन्धन भएको छ, यो गठबन्धन चाहिँ त के भने दुईटा कम्युनिस्ट पार्टीको मिलन मात्रै हो कि यो राज्यलाई नै कम्युनिस्ट बनाउने चाहिँ त प्रयत्न हो अथवा त्यतातिर अगाडि बढेको हो कि भन्ने खतरा भयो। त्यस कारण चाहिँ त त्यसलाई रोक्नका लागि त किनभने राज्यको कम्युनिस्टकरण गर्ने भनेको त चाहिँ त राज्यलाई साम्यवादी व्यवस्थातर्फ लैजाने भन्ने कुरा हो र त्यसलाई त लोकतन्त्र जोगाउनका लागि पनि लोकतन्त्रवादीहरू एक ठाउँमा उभिनु पर्यो र त्यो ध्रुवीकरण स्वाभाविक छ एउटा कुरा हो। अर्को कुरा चाहिँ त के हो भने नेपाली काङ्ग्रेसले आफूलाई मात्रै ठिक ढङ्गले व्यवस्थापन गर्न सक्यो, व्यवस्थित गर्न सक्यो। नेपाली काङ्ग्रेसभित्र जुन चाहिँ त हाम्रा केही समस्याहरू छन् ती समस्यालाई मात्रै हामीले सम्बोधन गरेर म्यानेज गरेर व्यवस्थापन गरेर जान सक्यो भने मलाई के लाग्छ भने दुईटा वामपन्थी दल मिल्दैमा केही हुनेवाला छैन। काङ्ग्रेस त्यसका बावजुद पनि बलियो भएर अगाडि बढ्छ।
जस्तै तपाईँले भन्नुभयो यो लोकतन्त्रमाथि खतरा भयो, अविनायकवाद चाहिँ आउने खतरा भयो भन्नुभयो, अब पनि एमाले र माओवादी जस्ता दलहरूको गठबन्धन हुँदैमा त्यो कुरालाई चाहिँ नेपाली काङ्ग्रेसले जोडतोडकता उठाउनु पर्ने स्थिति छ र अब एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि नै प्रश्न चिन्ह खडा गर्नुपर्ने स्थितिमा हो र
होइन? हामी माओवादीको चाहिँ त अब दुईटै कम्युनिस्ट पार्टी हुन् पहिलो कुरा, अर्को चाहिँ त माओवादी चाहिँ त उग्र वामपन्थबाट आएको पार्टी हो र विस्तार उसको लोकतान्त्रिकीकरण गर्ने प्रोसेसमै हामी थियौँ, उसको लोकतान्त्रिकरण भइराखेका थियो। त्यसै बेला अचानक चाहिँ त कम्युनिस्टहरूको मिलन भएको छ। अब त्यसको भित्री कुरा के हो त्यो त अहिले बाहिर आएको छैन, अहिले त खालि सिटका तालमेल, नेताहरूका व्यवस्थापन, चुनाव जित्नेसम्मका कुराहरू आएका छन्। तर स्वत एउटा कुरा के हुन्छ त भन्दा वामपन्थीहरू चाहिँ त धेरै ज्यादा मजबुत भएर चाहिँ त अगाडि बढे भने त्यसले चाहिँ त के भनेपछि राज्यको कम्युनिस्टीकरण त हुन्छ है। त्यसो भएको हुनाले त्यतातिर चाहिँ त त्यो एउटा डरलाग्दो अवस्था हो। त्यसो भएको हुनाले लोकतन्त्रको चाहिँ त रक्षाका निमित्त पनि चाहिँ त अरू वामपन्थी भन्दा बाहिरका शक्तिहरू सबैलाई समेटेर एउटा चाहिँ त मोर्चा तयार गर्ने र लोकतान्त्रिक पद्धतिलाई चाहिँ त बचाउने कुरा त काङ्ग्रेसको दायित्व हो नि त। त्यसो भएको हुनाले काङ्ग्रेस डराएर आत्तिएर होइन, तर मुलुकमा भइराखेका कुनै पनि चाहिँ त घटनालाई सूक्ष्म रूपले अध्ययन त गर्नु पर्यो नि त। यदि मुलुकमा भइराखेका राजनीतिक घटनाक्रमहरू लोकतन्त्रका विरूद्ध लक्षित हुन सक्छन् भन्ने आशंका उत्पन्न भएको बेलामा त्यस्तो अनुमान गर्न सकिने पर्याप्त ठाउँ भएको अवस्थामा लोकतन्त्रको सुरक्षा गरेर अगाडि जानुपर्छ भन्ने कुरामा सचेत हुनु पनि काङ्ग्रेसको दायित्व भएको हुनाले यो काङ्ग्रेस आत्तिएको होइन कि काङ्ग्रेसले आफ्नो दायित्व बोध गरेर अगाडि बढिराख्यो हो।
अर्को के पनि भनिन्छ भने हिजो माओवादीसँग काङ्ग्रेससँग माओवादी मिल्दा चाहिँ लोकतन्त्र सुरक्षित भयो, काङ्ग्रेस ढुक्क थियो, तर त्यही पार्टी त्यही अभ्यासमा रहेको एउटै संविधान अन्तर्गतका दल चाहिँ एमालेसँग मिल्दा चाहिँ बढी काङ्ग्रेस बढी झस्कियो, यो चाहिँ बढी चुनावी परिणामबाट चाहिँ बढी झस्कियो। यो अविनायकवाद ल्याउने त्यो कुरा भन्दा पनि चुनावी परिणामबाट कतै आफू सकिन्छ कि आफू सिद्धिन्छ कि भन्नेतिर चाहिँ बढी काङ्ग्रेसको ध्यान गयो भन्ने बुझाइ छ।
होइन, सुन्नुहोस् न, मैले भने नि त अब यो पार्टीहरूका बीचमा गठबन्धन हुने, पार्टीहरूका बीचमा मोर्चाबन्दी हुने फेरि स्वाभाविक कुरा हो, यसलाई एकदम अस्वाभाविक चाहिँ त भनेर मैले टिप्पणी गर्दिनँ, गरे पनि छैन। फेरि हामीले कस्तो पद्धति अवलम्बन गरेका छौँ त भन्दा मिश्रित निर्वाचन पद्धति प्रणाली अवलम्बन गरेका छौँ। मिश्रित निर्वाचन प्रणालीमा त पार्टीहरूका बीचमा चाहिँ त के भने प्री पोल कोलिसन, निर्वाचनभन्दा पहिला तालमेल हुने अथवा चाहे त पोस्ट पोल कोलिसन, निर्वाचनपछि तालमेल हुने कुरा त स्वाभाविक हो, त्यो त बढ्दै जानुपर्छ, बढ्छ होइन? त्यस कारण यो चाहिँ त को कोसँग मिल्यो भन्ने कुरा स्वाभाविकै हो। तर एउटा कुरा के हो त तपाईँको भन्दाखेरि अब अर्को एउटा कुरा चाहिँ त के छ भने यसका दीर्घकालीन रूपले यसका असल परिणाम पनि आउलान् किनभने विस्तार मुलुक ध्रुवीकरण हुँदैछ राजनीतिक रूप र टु पार्टी सिस्टममा जाने स्थिति पनि बनिराखेका छ विस्तारले, र टु पार्टी सिस्टमले चाहिँ त के भनेपछि राम्रो पनि गर्ला भन्ने पनि लागिराखेका छ। त्यसो भएको हुनाले यसलाई चाहिँ त एकदमै अन्यथा लिने होइन, तर चाहिँ त जुन परिस्थिति निर्माण भएको छ त्यसका प्रति सचेत रहन जरुरी छ। अब मैले भने नि त काङ्ग्रेस र माओवादी मिल्दाखेरि लोकतन्त्र खतरामा पर्दैन, कम्युनिस्ट मिल्दाखेरि के हो त आखिर कम्युनिस्ट मिलेर ठूलो एउटा आकारको कम्युनिस्ट पार्टी बनाइसकेपछि राज्यलाई नै कम्युनिस्ट चाहिँ त राज्यतर्फ लैजाने चाहिँ त खतरा त बढ्छ नि त। तर काङ्ग्रेससँग मिल्दाखेरि त राज्यको कम्युनिस्टकरण त हुँदैन त, होइन एउटा कुरा। अर्को कुरो माओवादीलाई माओवादीको लोकतान्त्रिकीकरण त काङ्ग्रेसले गरिराख्या हो नि, काङ्ग्रेसले माओवादीको लोकतान्त्रिकीकरण गर्ने कुरामा त काङ्ग्रेसकै नेतृत्व हो। जस्तो शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने नेतृत्व काङ्ग्रेसले गर्यो, माओवादीसँग शान्ति प्रक्रिया काङ्ग्रेसले चाहिँ त के अरे निष्कर्षमा पुर्यायो, त्यसपछि संविधान बनाउने प्रक्रियामा चाहिँ त काङ्ग्रेसले नेतृत्व गर्यो, र माओवादी अब एमाले पनि चाहिँ त सहमत थियो, माओवादीलाई पनि त्यसमा सहमत गर्यो। नत्र तपाईँ त नजिकबाट हेरिरहनु भएको छ नि गतिविधि, तपाईँले संविधान सभाको पहिलो संविधान सभामा माओवादी बलियो हुँदै गर्दा उले संविधानमा राख्न खोजेका जुन अन्तर्वस्तुहरू हुन् ती अन्तर्वस्तुहरू चाहिँ त राज्यलाई कम्युनिष्ट बनाउने अन्तर्वस्तु थिए कि थिएन हो? त्यसको अर्थ चाहिँ त त्यहाँ चाहिँ त त्यो विचार जीवित छ भन्ने कुरा त भएको छ नि त हो। र ऊ चाहिँ त अर्को कम्युनिस्टसँग गएर मिल्दैछ र झण्डै 50-50 हैसियतमा मिल्न खोज्दैछ। त्यस कारण यो घटना के हो त, यो घटना एमालेको चाहिँ त उग्र वामपन्थ गमन हो कि माओवादीको चाहिँ त लोकतान्त्रिकीकरण हो? आखिर त्यो कुरालाई त सूक्ष्म ढंगले त हेर्नु पर्यो नि त। एउटा पार्टी जसमा अहिले पनि माओवाद जीवित छ, जसले मुलुकलाई साँच्चीकै कम्युनिस्ट राज्य बनाउन खोजिराख्या छ,
आधिकारिक डकुमेन्टमा त्यही छ,
आधिकारिक डकुमेन्टमा त्यही छ, संविधानमा चाहिँ त उसले त्यही कुरा राख्न खोजेको थियो, उसको चाहिँ त बहुमत नपुगेका कारणले काङ्ग्रेस र एमाले एक ढंगले चाहिँ त विषयवस्तुलाई अगाडि लगेका कारणले नै चाहिँ त अहिले लोकतान्त्रिक विषयहरू संविधानमा पर्यो नि। पहिलो संविधान सभाका सबै दस्तावेजहरू खोल्नुहोस् त हेर्नुहोस् त भने त त्यो अब यो मिलनले चाहिँ त झस्काउन त झस्काउने भयो नि त।
तर यो अहिलेको जुन हाम्रो भू राजनीति छ, जुन अवस्थामा हामी छौँ, विश्व भूमण्डलीकरणको अवस्था छ, विश्व राजनीतिको प्रभाव विश्वका हरेक कुनामा छ, यस्तो स्थितिमा जुन ढंगले तपाईँहरूले व्याख्या गरिरहनु भएको छ त्यस्तो आशंकै गरिरहनु पर्ने यो ढंगले व्याख्या गरिरहनु स्थिति पनि हो र?
होइन सुन्नु न, त्यो त अहिलेको हाम्रो भू राजनीतिक अवस्था को कुरै भएन, तपाईँले भनिहाल्नुभयो नि संसारभरिमा जति पनि कम्युनिष्ट राज्य थिए तिनको लोकतान्त्रिकीकरण हुँदैछ, संसार कम्युनिष्टकरणतिर होइन कि लोकतन्त्रकरणतिर अगाडि बढ़िराखेका छ। त्यसकारण कम्युनिष्टहरूले राज्यलाई चाहिँ त कम्युनिष्ट बनाउन सक्दैनन् भन्ने कुरा त देखेकै छ, तर जसको जे आधारभूत गुण हो उसले त्यो प्रयास त गर्छ नि बाबा। आखिर कम्युनिष्ट पार्टी त हो त कि होइन? कम्युनिष्ट कि त म कम्युनिष्ट होइन भन्नु पर्यो, कम्युनिष्ट त हो त, कम्युनिष्ट किन भयो त, कम्युनिष्टका सिद्धान्त होला नि र कम्युनिष्ट भए होला नि, र त्यसमा चाहिँ त माओवादी मिसियो त, माओवादी मिसियो। तपाईँले आफैले भन्नुभयो माओवादीको त आधिकारिक धारणा त अहिले पनि चाहिँ त के भनेपछि साम्यवाद स्थापना हो आधिकारिक धारणा, उसले कि फेर्या छ, फेर्या त छैन त, अनि बराबरको हैसियतमा चाहिँ त माओवादी र एमाले मिलिराखेका छन् भने अनि त्यो माओवाद जीवित रहन्छ कि रहँदैन, कि माओवादीलाई छोडेर पसिराख्या हो माओवादी एमालेमा, एमाले र माओवादीको मिलनमा माओवादको स्थिति के हो? अनि चाहिँ त माओवादीका जुन आधिकारिक दृष्टिकोणहरू हुन्, उनका जुन आधिकारिक राजनीतिक चाहिँ त मान्यताहरू हुन् ती छोडेर मिलिराख्या हो कि त्यो शुद्ध मिलिराख्या हो भन्ने कुरा त्यो त आशंकाको विषय हो नि त। त्यसकारण त्यसलाई सूक्ष्म रूपले हेर्नु पर्यो नि त हो। त्यसलाई सूक्ष्म रूपले हेर्ने क्रममा नेपाली काङ्ग्रेसले त्यसलाई चाहिँ त अत्यन्त सूक्ष्म रूपले अध्ययन गरिराख्या छ, त्यसलाई चाहिँ त हेरिराख्या छ, र काङ्ग्रेस लोकतन्त्रलाई जोगाउनका लागि सचेत हुनु परिराखेको छ। त्यसकारण काङ्ग्रेस यो आत्तिएको, मैले अघि नै भनिसके, आत्तिएको तर्सिएको अवस्था होइन कि मुलुकको चाहिँ त अस्तित्व, मुलुकको राष्ट्रियता, लोकतन्त्रका प्रति सचेत रहेको अवस्था हो।
जस्तै तपाईँसँग कुरा गर्दै जाँदाखेरि तपाईँले अलिक बढी माओवादीप्रति चाहिँ बढी आशंका व्यक्त गर्नुभयो एमाले प्रति भन्दा, एमाले चाहिँ लोकतन्त्रप्रति प्रतिबद्ध छ, अब चाहिँ उसले जुन कम्युनिष्ट धार छ त्यतातिर जान सक्दैन भन्ने तपाईँहरूको भित्री बुझाइयो?
होइन, यसो छ, एमालेका कतिपय चाहिँ त मान्यताहरू, उसका आधिकारिक धारणाहरू, दृष्टिकोणहरू, चाहिँ त अभ्यासहरू, सबै कुरा चाहिँ त लोकतन्त्र सम्मत छन् भएको कुरालाई त ठिकै भन्नुपर्छ, भएको कुरा बेठिक होइन, तथापि उसले कम्युनिष्टका प्रतिको मोहभङ्ग भएको त छैन त, पार्टी त कम्युनिष्ट हो त, झण्डा त कम्युनिष्ट हो त, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी त भनिराख्या हो त, कम्युनिष्ट त हो त कि होइन? हो, उसका अहिलेसम्मका व्यवहारहरू लोकतन्त्र सम्मत छन्, त्यसमा फेरि दुविधा छैन। त अर्को कम्युनिष्ट पनि आएर मिसियो,
त्यसमा के हो, के हो,
के हो त त्यसमा त? अर्को कम्युनिष्ट जुन मिसिएको छ त्यो कम्युनिष्टले पनि आफ्ना धारणा छाडेर मिसिया छैन हो त्यसो भएको हुनाले यसलाई चाहिँ त गम्भीरतापूर्वक हेर्ने कुरा हो र हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ।
अर्को कुरा, तपाईँहरू माओवादीसँगको गठबन्धनमा चाहिँ पछिल्लो समय सत्ता सहकार्य पनि गर्नुभयो, सत्ता हस्तान्तरण लिखित सहमति अनुसार पनि गर्नुभयो, तपाईँहरू पनि माओवादीसँग संवादमा हुनुहुन्थ्यो, तपाईँहरू कहाँनिर चुक्नुभयो माओवादीलाई चाहिँ एमालेको पोल्टामा जान दिनको लागि?
हामी कहीँ चुक्या होइन। अब माओवादी र खास गरेर माओवादीमा पनि अब माओवादी पार्टीको अध्यक्षजी बडो आदरणीय व्यक्तित्व हुनुहुन्छ, फेरि उहाँका प्रति मेरो कुनै नकारात्मक टिप्पणी छैन, तर उहाँ चाहिँ त अलिअलि निर्णय चाहिँ त तुरन्त फेर्ने र तुरन्त चाँडो निर्णय गर्न चाहिँ त अभ्यस्त हुनुहुन्छ।
निर्णय पनि कस्तो भन्दा 180 डिग्रीमा फर्क।
त्यस कारण उहाँको चाहिँ के भने अहिलेसम्म उहाँको पछिल्लो समयमा उहाँले गर्नुभएका विविध निर्णयहरू जसरी मलाई धेरै ज्यादा अचम्म लागेको छैन, जसरी उहाँ एमाले छाडेर आउनुभएको थियो त्यसरी काङ्ग्रेस छाडेर जानुभयो हो, उहाँले यस्ता अचानक यस्ता निर्णयहरू गर्ने गर्नुहुन्छ, यस्ता निर्णयहरू गर्ने गर्नुहुन्छ र त्यसरी निर्णय भएको हो। अब त्यसमा चाहिँ त अब हामीले कुनै चुकेको हामीले कमी कमजोरी गरेको होइन। अब त्योभन्दा बाहेकका अरू कुराहरू के छन् भने ती पनि विस्तार विस्तारले देखेला।
बार्गेनिङ नमिलेको हो यो स्थानीय तहमा जुन सहकार्य गर्नुभयो, प्रदेश र संघको चुनावमा चाहिँ यसरी मिलेर जाउँ, जसरी एमाले चाहिँ 40% हिस्सा दिन तयार भयो, तपाईँहरू त्यो अनुसार हिस्सा दिन तयार नहुनुभएको कारणले कतै यो माओवादी चाहिँ एमालेको पल्टातिर गएको हो कि?
त्यसकै बारेमा सिरियसली वास्तवमा कुरा भएको होइन। अब सामान्यतया फेटोफुटो कुरा हुँदाखेरि मिलेरै जाने भन्ने कुराको हाम्रो चाहिँ त मिलेर जाने भन्ने कुरामा हाम्रो घोषित नीति नै हो र त्यसको चाहिँ त अभ्यास पनि हामीले गरिसकेको हो होइन। स्थानीय तहको निर्वाचनमा त्यसको अभ्यास गऱ्यौँ, अब कतिपय ठाउँमा त्यसका सकारात्मक पक्ष देखिए, कतिपय नकारात्मक पक्ष पनि नदेखिएका होइनन्। तथापि हामी के निष्कर्षमा पुगेका थियौँ भने तालमेल गर्दाखेरि पनि स्थानीय तह को सहमति र समझदारीको आधारमा तालमेल गर्नुपर्छ, माथिबाट फलान ठाउँमा तालमेल गर्ने भन्ने तर तल नमिलेर चाहिँ त त्यसले चाहिँ त प्रत्युत्पादक पनि हुँदो रहेछ भन्ने अवस्था पनि देखा परेकै हो। त्यसो भएको हुनाले चाहिँ त किन सिद्धान्त तह मिल्ने भन्ने कुरा पनि सहमति नै हो र स्थानीय राजनीतिलाई छोड्ने स्थानीय चाहिँ त नेतृत्व स्थानीय समितिहरूले चाहिँ त के भने मिलाउने गरेर छोड्ने भन्ने पनि सहमति भएकै हो, तर चाहिँ त यति प्रतिशत मिलाउने त्यति प्रतिशत मिलाउने भन्ने भएको थिएन र त्यस्तो भएको भए चाहिँ त त्यसमा पनि गम्भीरतापूर्वक छलफल गर्न सकिन्थ्यो, तर अब त्यो छलफल हामीसँग भएन र एकैपटक चाहिँ त के भनेपछि उहाँहरूको बीचमा सहमति भयो।
अलिकति यो साना दलको गठबन्धनतिरै फर्क्यौं, तपाईँहरू एकदम केही दिनदेखि लगातार बालुवाटारमा अन्त ठाउँमा चाहिँ निरन्तर छलफलमा हुनुहुन्छ, तपाईँहरूले यसरी छलफल गरिरहँदा चाहिँ राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम बीच अर्को गठबन्धनको पनि घोषणा गरिदिए, त्यो हिसाबले चाहिँ अब नेपाली काँग्रेसको मुख्य शक्तिको केन्द्र भनेको तराई हो, तराईका दुई ठूला दल मिलिसकेपछि अब तपाईँहरूले चाहिँ ती साना दुई दलसँग चाहिँ बार्गेनिङ गर्नुपर्ने स्थिति आएको छ, यो स्थितिमा अझै पनि लोकतान्त्रिक गठबन्धन बन्छ भन्ने आधार पत्याइसक्नुपर्ने स्थिति?
त्यो त अहिले जतिका बीचमा सहमति हुन्छ अहिले बन्छ, पछि विस्तार विस्तार बन्दै जान्छ। अब त्यो त के भने यो त एउटा प्रोसेस हो नि, यो त एउटा अभ्यास हो। अब ध्रुवीकरण प्रारम्भ भयो, ध्रुवीकरण प्रारम्भ हुँदा एउटा ध्रुवतिर अर्को ध्रुवतिर पोलराइजेसन हुने कुरा एउटा भयो, अर्को कुरा के छ भने अहिले जुन दलहरूका बीचमा चाहिँ त अरू पनि दलहरूका बीचमा जुन चाहिँ त तालमेल भइरहेको छ त्यसका पछाडि त के भने अहिलेको कानुनी व्यवस्था पनि छ, जस्तो किनभने अहिले थ्रेसहोल्ड चाहियो, एकजना मान्छे त प्रतिनिधि सभामा कमसेकम जित्नै पर्यो, उतापट्टि चाहिँ त न्यूनतम थ्रेसहोल्ड पनि पुग्नै पर्यो, त्यसका लागि चाहिँ त सानसाना दलहरू आपसमा जोडिएर अलि ठूलो बन्ने, अलि ठुल्ठूला दल अलि ठूला दलसँग बार्गेनिङ गर्ने, अनि यो ध्रुवीकरणलाई त के भनेपछि दुई कुराले यो ध्रुवीकरणलाई चाहिँ त महत्त्व दिएको छ कि एउटा त चाहिँ त के भनेपछि यो अहिलेको कानुनी व्यवस्थाले पनि यो ध्रुवीकरणलाई प्रोत्साहित गरेको छ होइन, अर्को चाहिँ त एमाले र माओवादी बीचमा अचानक जुन ध्रुवीकरण भयो त्यो ध्रुवीकरणले अर्कोतर्फ पनि ध्रुवीकरणलाई चाहिँ त ज्यादा प्रेरित गर्यो।
साना दलहरूले जुन छ दल मिलेर गठबन्धन बनाउँछ तिनीहरूले यति धेरै सीट संख्या मागेका छन् कि त्यो सीट संख्या देख्दा हामी संचारकर्मीहरू पनि छक्क पर्छौं, ती दलको अहिलेको संसदको हैसियत स्थानीय तहमा चुनावमा ल्याएको परिणाम विश्लेषण गर्दाखेरि त्यति उनीहरूले त्यो दिनै सक्ने स्थिति छैन, काँग्रेसले के त्यो अनुसार नै ठूलो छाती बनाएर चाहिँ यो वाम गठबन्धनलाई चुनौती दिने गरेर उहाँहरूको त्यो मनोकांक्षालाई पूरा गर्छ?
अब यो कुरा भइराख्या छ के अरे अब माग्दाखेरि त अब अलि बढी माग्ने त्यसपछि छलफल गरेर अलि घट्ने समझदारीमा आउने भनेको त यो त चाहिँ त स्वाभाविक प्रक्रिया हो।
अलिकति तपाईँले अहिले संकेत गर्नुभएको थियो हामी छोडेका थियौँ नेपाली काँग्रेस चाहिँ चुनावका लागि अरू कुनै दलसँग मिलेर गइरहनु पर्ने कहाँ थापिरहनु पर्ने गला मिलाइरहनु पर्ने पार्टी होइन। अहिले तपाईँले पनि भन्नुभयो नेपाली काँग्रेसको आन्तरिक समस्या यदि समाधान गर्ने हो भने हामी एक्लै चुनावमा सजिलै जान सक्छौँ प्रतिस्पर्धामा उत्रिन सक्छौँ भन्ने भनेर भन्नुभयो। त्यो स्थिति कतिको छ काँग्रेसमा अब त्यो जुन केही चुनावमा हामीले भोगेका थियौँ काँग्रेसको अब त्यो स्थिति नरहने सम्भावना
होइन। अब मैले भने नि त प्रत्येक राजनीतिक घटनाका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् होइन। अब अहिले चाहिँ त एमाले र माओवादी बीचको चाहिँ त तालमेलले थोरै चाहिँ त मुलुक चाहिँ त कम्युनिस्टतिर जान थाल्यो कि भन्ने चाहिँ त चिन्ता बढाएको छ एउटा कुरा। तर चाहिँ त दीर्घकालमा चाहिँ त के भनेपछि यसले चाहिँ त बिस्तार बिस्तार द्विदलीय पद्धतिमा लिएर जाने अर्को एउटा सकारात्मक लक्षण पनि देखा परेको छ त्यो हुन्छ होइन। अनि त्यस्तै चाहिँ त के भने अर्को यसको एउटा सकारात्मक पक्ष काङ्ग्रेसका लागि सकारात्मक पक्ष के छ त भन्दा अब काङ्ग्रेसका सामुन्ने चुनौती पनि थपिएको छ मैले अघि नै भने चुनौती थपिएको छ हो। तर सँगसँगै के भएको छ त भन्दा अब सबै चाहिँ त वामपन्थीहरू मिलेर अब लोकतन्त्रका विरुद्ध चाहिँ त के भनेपछि वैचारिक लडाईँ लड्न थालेपछि अब काङ्ग्रेसभित्र पनि चाहिँ त यसले एकतालाई चाहिँ त बल दिन्छ यो स्वाभाविक हो। किनभने चाहिँ त अहिलेसम्म काङ्ग्रेसमा के थियो भने हामीलाई कहिले हराउन सक्छ भनेर पनि अलिअलि चाहिँ त हुन्थ्यो
आफूभित्रै भागभन्डा गर्ने चलन
थियो। अब चाहिँ त यसले चाहिँ त थोरै काङ्ग्रेसभित्र एकताको चाहिँ त स्थितिलाई ज्यादा सुदृढ गरेर लिएर जान्छ र काङ्ग्रेसले पनि अब के भनेपछि आफ्नो भित्र व्यवस्थापनलाई ज्यादा जोड दिएर चाहिँ त हाम्रा कमी कमजोरीलाई सुधारेर लैजाने कुरालाई पनि प्रेरित गर्छ।
अब यो गठबन्धनको रस्साकसीसँगै मङ्सिर 10 र 21 का लागि तोकिएको चुनाव सर्ने हो कि भन्ने गाई गुई केही नेता चाहिँ बडो सुनिन थालेको प्रधानमन्त्रीले त्यो ढंगले चाहिँ चुनाव सार्ने काङ्ग्रेसी घेराबन्दीमा परेको स्थितिमा चुनाव नगराउने हो कि भन्ने आशंका छ। के छ काङ्ग्रेसको तयारी के गर्छ काङ्ग्रेसले?
मलाई चुनाव सर्छ भन्ने लाग्दैन। चुनाव सर्दैन
भनेपछि तोकिएको मितिमै चुनाव हुन्छ?
तोकिएको मितिमा चुनाव हुन्छ।
तर आशंका गर्नेहरूले चाहिँ यो संसद पनि विघटन हुने, संसद विघटन भइसकेपछि सत्ताको नेतृत्व गरेकै दलले चाहिँ चुनावी परिणाम आफू अनुकूल नआउने देखेपछि सार्ने हो कि
होइन? अब संसद विघटन त सरकारले गर्ने पनि होइन, सरकारले गरिराख्या पनि होइन। त्यो संविधानकै व्यवस्थाले संसद चाहिँ त समाप्त भइराख्या छ होइन, व्यवस्थापिका संसदको हैसियत समाप्त भइराख्या अवस्था हो। निर्वाचनको तिथिमिति घोषणा भइसकेको छ, निर्वाचन आयोग त्यसका लागि अगाडि बढिसकेका छ। अब यस्तोमा निर्वाचन सार्नुपर्ने, निर्वाचन नगर्नुपर्ने कुनै कारण छैन र सरकारले त्यस्तो गर्दैन। चुनाव तोकेको मितिमा हुन्छ। धन्यवाद।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलेर नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि बनेका वाम र लोकतान्त्रिक गठबन्धनबारे कुराकानी गरिरहेका छौं। कार्यक्रममा माओवादी केन्द्रका सांसद एवं अधिवक्ता रामनारायण बिडारीसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलेर नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर बनेका वाम र लोकतान्त्रिक गठबन्धन तथा तोकिएको मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा अब हामीसँग हुनुहुन्छ माओवादी केन्द्रका सांसद एवं अधिवक्ता रामनारायण बिडारी।
तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अब संविधान अनुसार चाहिँ प्रतिनिधि सभाको चुनाव हुने अघिल्लो दिन मनोनयन अहिले हुने दिन चाहिँ रूपान्तरित संसद स्वतः विघटन हुने व्यवस्था छ र त्यो भनेको चाहिँ असोज 29 गते जुन समानुपातिको बन्द सूची बुझाइन्छ त्यसको अघिल्लो दिन 28 गते संसद स्वतः विघटन हुन्छ भनेर चाहिँ हामीले भन्न थालिसकेका छौँ। यदि एउटा चर्चा के सुरु भएको छ भने बजारमा त्यो संसद विघटन भइसकेपछि यदि चुनाव सर्यो भने सरकारले चुनाव सार्यो भने कस्तो अवस्था सिर्जना होला, यो राजनीतिक कोर्स कसरी अगाडि बढ्छ, संवैधानिक जटिलता कस्ता होला?
वास्तवमा हामीले त्यतापट्टि सोच्नै हुँदैन। चुनाव चाहिँ नि निश्चित रूपमा हुन्छ र गर्नुपर्छ। यदि चुनाव अहिलेको सरकारले रोक्यो या नेपाली काँग्रेसको नेतृत्वको सरकारले रोक्यो भने त्यो सबभन्दा ठूलो नोक्सान नेपाली काँग्रेसलाई हुन्छ, किन नेपाली जनता चुनावको निम्ति तयार छ, निर्वाचन आयोग चुनावको निम्ति तयार छ, सम्पूर्ण संयन्त्र र तयारी पूरा भएको छ। यस्तो बेलामा चुनाव रोक्ने भनेको त यो संविधान कार्यान्वयन नगर्ने अहिले प्राप्त उपलब्धिलाई चाहिँ धरापमा राख्ने खालको कुरा हो। यस्तो कार्य नेपाली काँग्रेस जस्तो इतिहास बोकेको पार्टीले पक्कै गर्दैन। अब तपाईँले कल्पना गर्नुभयो, तपाईँले कल्पना गर्नुभयो के भने
त्यस्तो ढंगले पनि चर्चा शुरू भएको छ राजनीतिक वृत्तमा,
त्यस्तो भयो भने पनि संसद उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट संसद चाहिँ नि विघटन हुन्छ भन्ने संवैधानिक प्रावधान हो। उम्मेदवारी दर्ता दुई पटक हुने भयो या तीन पटक हुने भयो, एउटा समानुपातिकको लागि, एउटा चाहिँ नि 21 गतेको लागि र एउटा 10 गतेको लागि। त तीनपल्ट भने कुनलाई मान्ने भन्दा सामान्यतया प्रयोगमा गरिआएको पहिलोलाई मान्ने भन्ने पहिलोलाई मान्ने भन्दाखेरि त समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची पेश गरेको दिन उम्मेदवारी दर्ता भएको मान्ने हो भने 28 गते संसद विघटन हुन्छ। होइन त्यसलाई नमान्ने हो, अलि तान्तुन गरेर व्याख्या गर्ने हो भने चाहिँ नि 4 गते त निश्चित हुन्छ। त्यसकारणले चाहिँ नि 28 गतेबाट संसदको काम कारवाही हुँदैन। अब 28 गतेबाट संसदको विघटन हुन्छ, विघटन हुँदैन भनेर कसैले तर्क गर्यो भने नि संसदको औपचारिक काम कारवाही हुँदैन। त्यसो भएको अवस्थामा निर्वाचन नगर्ने कुनै कारण पर्यो भने चाहिँ यो संसद स्वत बिउतिन्छ।
त्यसो भनेको मतलब मनोनयनको समय सर्छ, चुनाव सर्नु भनेको मनोनयनको समय
स्वतः बिउजिन्छ। किन स्वतः बिउजिन्छ भने जुन मितिमा चुनाव हुने भनेको हो त्यो मितिमा चुनावै नहुने हो। चुनावै नहुने भएपछि अर्को कुन मितिमा चाहिँ नि उम्मेदवारी दर्ता गर्ने हो भन्ने कुरा ठेगानै नहुने भयो। त्यसकारणले उम्मेदवारी दर्ता गर्ने मिति नै तय नहुने भयो। त्यसकारणले संवैधानिक प्रावधान अनुसार चाहिँ विघटन भएको भनेको त कुन बेला विघटन हुने भने निर्वाचन हुने यकिन भएर त्यो निर्वाचनको निम्ति चाहिँ उम्मेदवारी दर्ता भएन विघटन हुने भने हो। त्यसकारण त्यो मितिमा चुनावै नहुने भयो, त्यो मितिमा विघटन त्यो मितिमा उम्मेदवारी दर्ता नै भएको मान्य नहुने भयो भने आज उम्मेदवारी दर्ता गरेर 2 वर्षपछि चुनाव होला, 1 वर्षपछि चुनाव होला, 6 महिनापछि चुनाव होला। संसदको त 74 साल माघ 7 गतिसम्म म्याद छ। त्यसकारणले चुनाव भएन भने संसद पुनर्बहाली हुन्छ अथवा स्वतः पुनर्बहाली भन्न मिलेन, यसलाई स्वतः निरन्तरता हुन्छ। त्यसकारणले यतापट्टि हामीले धेरै कुरा तर्क गरिराख्नु नै आवश्यक छ।
कानूनविदहरूले के पनि व्याख्या विश्लेषण गरिरहनु भएको छ भन्दाखेरि यो नयाँ संसद आएपछि मात्र यो संसद विघटन हुनुपर्ने, तर यो मनोनयनलाई नै यसको विघटनको अर्थात् अन्त्यको आधार मानेर चाहिँ एउटा यो गम्भीर संवैधानिक त्रुटि गरियो भन्ने ढंगबाट पनि कुरा आइरहेको छ।
यो संवैधानिक त्रुटि होइन, जानी जानी गरे हो, संविधान हामीले बनायो होइन। जानी जानी किन गरेको हो त भन्दाखेरि जब चाहिँ नि संसदको निर्वाचन हुन्छ भनेर तिथिमिति तोकिन्छ, त्यहाँ त हामीले चाहिँ तिथिमिति नै तोक्ने कुरा थियो निर्वाचनको होइन। अब त्यो मितिमा चाहिँ नि 1 महिनाभित्र त चुनाव हुन्छ, 2 महिनाभित्र चुनाव हुन्छ, 1 महिना वा 2 महिना नै ग्याप हुने भयो, खाली हुने भयो। त्यसकारणले त्यो जानी जानिकन नै त्यो व्यवस्था गरिएको त्रुटिपूर्ण होइन, त्यो त्रुटिपूर्ण भनेको गलत हो। किन त्रुटिपूर्ण होइन भन्दाखेरि पहिलाको सांसद गए, अर्को सांसद 1 महिना या 1.5 महिनाभित्र आउँछ, त्यो बीचमा ग्याप पिरियड हुन्छ, त्यो बेला संसद हुँदैन।
किनकि त्यो बेलामा त संसद चलाउने स्थिति पनि रहने, नयाँ चुनावको लागि चाहिँ केन्द्रित हुनुपर्ने स्थिति हुन्छ।
राखिराख्ने किन, त्यो चाहिँ नि के अरे जसले उम्मेदवारी दर्ता गर्छ उसको पद नजानी गर्यो भने त ऊ पदमा बसी चुनाव लड्ने भयो होइन, उसलाई त दोहोरो फाइदा हुने भयो। त्यसकारणले त्यो किन गर्ने भनेर अलिक चाँडै नै ग्याप 2 महिना भए तापनि केही फरक पर्दैन भन्ने अर्थमा जानी जानी लेखिएको।
जस्तै अब यो हाम्रो कुरा गरे अनुसार तपाईँको व्याख्या अनुसार चाहिँ संसदको अवधि 28 गतेसम्म मात्र रहने हो भनेपछि अब संसदको काम कार्य दिन भनेको जम्मा 5 दिन मात्रै बाँकी छ। 5 दिनमा चाहिँ संसद सचिवालयमा अझै 25-26 विधेयक चाहिँ पारित गर्नुपर्ने क्रममा छन्। ती विधेयक पारित गर्न भ्याइएला? अब
जति भ्याइन्छ त्यति गर्ने हो। एउटा चाहिँ नगरी नहुने विधेयक छ, त्यो चाहिँ राष्ट्रिय सभा निर्वाचन ऐन, जुन ऐनको बारेमा प्रधानमन्त्री र निर्वाचन आयोग प्रमुख सहित अन्य दलका नेता बसेर एउटा सानो कुरा एकल संक्रमणीय व्यवस्था निर्वाचनको व्यवस्थालाई राख्ने कि अहिले सरकारले जुन बहुमतीय जुन छ प्रस्ताव पेश गरेको त्यसलाई राख्ने भन्ने कुराको फाइनल गर्न बाँकी छ। त्यसकारणले संसद आज नराखेर अथवा यो आज चाहिँ कति गते 22 गते भयो 23 गते नराखेर 24 गते राखेको छ। त्यसको कारण यही हो, कानून मन्त्रीले म्याद माग्नुभयो, एक दिन म्याद माग्नुभयो कि चाहिँ यो वार्ता गरेर छलफल गरेर कुरो टुङ्ग्याउनको निम्ति। त्यसकारण त्यो एउटा चाहिँ पास गर्नै पर्छ, त्यो पास भएपछि निर्वाचन सम्बन्धी काम सबै टुङ्गिन्छ।
जस्तै जुन बाँकी विधेयक हुन्छ नि, हामीले अब सबै त पारित गर्ने हुँदैन होला, ती विधेयकहरूको स्थिति चाहिँ के हुन्छ? हामीले जहाँसम्म त्यहाँबाट संसद सचिवालयले नयाँ संसद आइसकेपछि कन्टिन्यू अगाडि बढाउँछ कि त्यसलाई फेरि सरकारले शून्यबाट सुरु गर्छ?
शून्यबाट सुरु गर्छ, त्यो हाम्रो चाहिँ नियम भयो त्यही व्यवस्था छ, त्यो विधेयकहरू शून्यबाट सुरु हुन्छ।
अब अलिकति यो तपाईँहरूको जुन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको जुन चुनावी तालमेल हुँदै पार्टी एकीकरण गर्नेसम्म गर्ने भन्ने जुन खालको घोषणा भएको छ, तपाईँहरू यतिखेर उम्मेद्वार छनौटको चाहिँ रसाकसीमा हुनुहुन्छ, कसरी अगाडि बढिरहेको छ, उम्मेद्वारी छनौटहरू कसरी मिलाउँदै हुनुहुन्छ?
दुवै पार्टीमा अलिअलि खैला भैला भएकै छ, तर यसले देश र जनताको लागि त फाइदा नै हुन्छ। उम्मेद्वार बन्न चाहने र पार्टीका भित्र रहेका नेताहरूलाई चाहिँ अलिक अजिलो पनि भएको छ, सीट संख्या कम हुने भयो, सीट संख्या कम हुनासाथ उम्मेदवारी कम हुने भयो, उम्मेदवारी कम हुनासाथ विभिन्न मान्छेको मन खिन्न हुने भयो। तर उम्मेदवारी हुनु भनेको र उम्मेद्वार जित्नु भनेको फरक विषय हो। त्यसकारणले अहिले चुनावी तालमेलको जुन कुरा छ त्यसलाई चाहिँ नि सकारात्मक रूपमा लिएर जानु अगाडि बढ्नुपर्छ। त्यही कुरा चाहिँ दुवै पार्टीलाई अप्ठ्यारो परिरहेको देखिन्छ।
त्यो अप्ठ्यारो जुन तपाईँले संकेत गर्नुभयो, त्यो अप्ठ्यारोले कतै चुनावी परिणामप्रति सहयोग असहयोग कुरा हुन्छ नि जुन पार्टीभित्र, जस्तै एउटै पार्टी भइरहेको पार्टीमा पनि अन्तर्घातका कुराहरू हामीले स्थानीय चुनावमा धेरै भोग्यौं धेरै सुन्यौं, त्यसको सम्भावना कति कुरा होला, त्यसलाई कसरी चिर्नुहुन्छ?
यो चाहिँ मतदाताहरूको कुरा हो, भोट हाल्ने कुरा, नेताको मात्रै कुरा होइन, नेताले खुलेर भन्न सक्दैन यो विषयमा। त्यसकारण मतदाताहरूले अहिले प्रगतिशील विचार राख्नेहरूको एकता तालमेललाई सकारात्मक रूपले लिएको हुनाले मतदानमा त्यसको ठूलो प्रभाव पर्छ, नेगेटिभ प्रभाव पर्छ भन्ने होइन, पोजिटिभै प्रभाव पर्छ र राम्रै हुन्छ।
यो तालमेल त अब लगभग भइ नै सक्यो भन्दा पनि भयो, तपाईँहरू जुन पार्टी एकीकरण पनि गर्ने कुरा छ, यो चाहिँ कतिको सजिलो छ यो अहिले हेर्दाखेरि? चुनावी उम्मेदवारी मिलाउन त यो ढङ्गको रसाकसी छ भने पार्टी नै एकीकरण गर्ने, यता यति ठूला ठूला पार्टी संरचनाका पार्टीलाई एउटै बनाउने कुरा चाहिँ कतिको सहज होला, नेताहरूले भने जस्तो सजिलो छ?
त्यसै कारणले हामीले पार्टी एकता संयोजन समिति बनाइएको छ। त्यो समितिले अब सैद्धान्तिक कुराहरूमा परामर्श गर्छ, छलफल गर्छ, बहस गर्छ, जिल्ला जिल्लामा बहस हुन्छ, प्रान्त प्रान्तमा बहस हुन्छ, केन्द्रीय स्तरमा हामीहरूको बीचमा पनि बहस हुन्छ र त्यसले टाइम लिन्छ, यसले इट टेक्स टाइम भन्छ नि, यसले समय लिन्छ। त्यो समय छ महिना पनि हुनसक्छ, वर्ष दिन पनि हुनसक्छ, तर त्यो बेलासम्म दुई पार्टीको हार्दिकता बढ्दै जान पनि सक्छ, अनि दुवै पार्टीले अवलम्बन गरिरहेका राजनैतिक चाहिँ सिद्धान्तहरू को बारेमा छलफल हुन्छ र क्रान्तिकारी सिद्धान्तलाई छोड्न मिल्दैन, त्यो दुवै पार्टीले छोड्दैन। रूसमा पनि त लेलिनको पार्टीमा बोल्सेभिक र मेन्सेभिक भन्ने दुईटा जुन धार थियो, त्यो धार त लास्टसम्म पनि रह्यो, कहिले फुट्थ्यो कहिले जुड्थ्यो होइन, भरेर त्यहाँ चाहिँ नि क्रान्ति सम्पन्न गर्ने बेलामा पनि उनीहरू एक भएका थिए। त्यसकारणले हामीले के विचार गर्नुपर्छ भने एमालेभित्र भएका अत्यधिक मात्राका क्रान्तिकारीहरू र माओवादी भित्रमा रहेका अल्पसंख्यक दक्षिणपन्थीहरू, यी दुवै थरीलाई अप्ठ्यारो त पर्ला, तर दुवैको बहुमत चाहिँ पार्टी एकता गरेर जानलाई सरल सहज बनाउन सक्रिय हुन्छन्। तत्काल त हुँदैन, यो छ महिना कम्तीमा नत्र वर्ष दिन जति लाग्छ, यस जम्मै ठाउँमा जम्मै तहमा छलफल हुनुपर्ने विषय हो र जम्मै सिद्धान्तका कुरा गर्नुपर्ने विषय हो। अब अहिले माओवाद माओ विचारधारा भन्ने कि नभन्ने, बहुदलीय जनवादलाई कसरी हेर्ने, अनि हामीले चाहिँ नि लिइराखेका चाहिँ नि सिद्धान्तहरू जुन छन् अहिले चाहिँ नि यो समानुपातिक समावेशी सिद्धान्तका कुरा, यी सबै कुरालाई चाहिँ नि दृष्टिगत गर्दाखेरि एमाले र हाम्रो बीचमा जुन अहिले सहमतिको बुदा छ नि त्यसमा पनि अहिलेको संविधानले उल्लेख गरेको कुरा समाजवादतर्फ उन्मुख हुने कुरा लाई चाहिँ आत्मसात गरेर जाने भन्ने कुरो प्रतिबद्धता व्यक्त गरेको हुनाले यो राम्रै होला जस्तो लाग्छ।
उहाँ हुनुहुन्थ्यो माओवादी केन्द्रका सांसद एवं अधिवक्ता रामनारायण बिडारी। आजको कार्यक्रममा हामीले संघ र प्रदेशको चुनावका लागि निर्माण भएका वाम र लोकतान्त्रिक गठबन्धन बारे कुराकानी गर्यौं। त्यस्तै तोकिएको मितिमा चुनाव नभए कस्तो संवैधानिक जटिलता आउँछ भन्ने बारे पनि छलफल गर्यौं। छलफलमा हामीसँग हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता रामनारायण बिडारी। उहाँहरूसँगको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्धदिन नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।